उज्यालो 90 नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट नमस्कार। उज्यालो 90 नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट हरेक मंगलबार र शुक्रबार राति 7:15 बजे कार्यक्रम श्रुति सम्वेक प्रसारण हुन्छ। कार्यक्रम श्रुति सम्वेकमा हामी वरिष्ठ साहित्यकारहरूका उत्कृष्ट गद्यहरू वाचन गर्दछौं। श्रुति सम्वेकको मंगलबारको श्रृंखलामा गत 4 सातादेखि हामी सर्वभक्तको उपन्यास समय त्रास्ती सुनिरहेका छौं। समय त्रास्तीको 5 औं श्रृंखला अब वाचन हुन्छ। उसले अरू प्राध्यापिक स्तरीय कुराहरू पनि सुने। परेलीका सटरहरू बन्द गरेरै यी छिल्लाइहरूका बीच थाहै नपाइकन उसले सोची, लोग्ने मान्छेले मौका पाए बलात्कार गर्छन्, स्वास्नी मान्छेले मौका पाए बलात्कार गराउँछन्। उसले अकस्मात परेलीका सटरहरू खोले, किनभने उसलाई आफ्नै अतिवादी सोचाइ जुन नसोचिकनै जन्मेको थियो कति पनि मन परेन। मन परेको मात्रै होइन, घिन नै लाग्यो। उसले घडी हेरी तर समय हेरिन। ए मोरी, तेरो पतिदेवजी आउनुभयो जस्तो छ, हेर त हेर। उसले नहेरेकै समयमा सिलु प्राध्यापिकाले उसको ध्यान आकृष्ट गरे। उसले हेरी, पजेरो आउँदै रहेछ। छिल्याइमाथि अनिश्चितकालीन बन्देज लाएर अन्य प्राध्यापिकाहरूले पनि हेरे, पजेरो आउँदै रहेछ। ल म गएँ। प्रतीक्षाको सुखद समाप्तिलाई धेरै नमत्याइकन ऊ उठे र थोरै नै धेरै मानिएपछि गर्ने के। प्राध्यापिकाहरू पनि जम्मै उठे। सांसद महोदयजीले लिन नआइपुगेर पो भुत्तुकै भइरहेकी रहेछ केटी। क्यान्टिनबाट बाहिर निस्कँदा अन्य सबै प्राध्यापिकाहरूका तर्फबाट मालाले छेडाने। उसलाई त्यो कति पनि नमिठो लागेन। धेरै मान्छेका ध्यान आकृष्ट गरे। पजिरोले क्याम्पस परिसर छोडेपछि स्वास्नीले भोको पेट दुखेको मनमा नचाहेरै पनि एक मिठो सन्तुष्टि अनुभव गरे। स्वास्नी हुनुको अस्तित्व र अहंकार धेरै गुनासाहरूलाई पाखा लाएर सन्तृप्त भयो, किनभने सहेली प्राध्यापिकाहरूका अतृप्त आँखा अघिल्तिर उसको लोग्नेले पजेरोको ढोका खोली हात बढाए उसलाई तानेको थियो। यानी ऊ लोग्नेको हात समय पजेरोमा चढेकी थिए र सहेली प्राध्यापिकाहरूलाई मुखले बाई बाई नभनी यसरी हात लगाएकी थिए, मानव उज्जीवनको महान यात्रामा प्रस्थान गर्दैछ। सहेली प्राध्यापिकाहरूमध्ये उसको घनिष्ठ सहेली कुमारी सिलु, उसले लोग्नेको हात समय पजेरोमा चढ्दा र लोग्नेसित टाँसिएर बस्दा आफूसम्म अकस्मात असंवैधानिक किसिमले आपत्तिजनक प्रश्न दृश्य उपस्थित भएजे गरी होस गुमाएर नर्भस हाँसो हाँसिरहेकी थिए। उसले यो सोचेर कुनै गल्ती गरिन। कुमारी सिलु परिकल्पित लोग्नेले आफूलाई च्याप्पै समाएको परिकल्पना गर्दैछ। कुमारी तोको काल लम्बिनु भनेको संसदको अधिवेशन लम्बिनु जस्तै हो, कसो भनेर सोधेजै गरी स्वास्नी लोग्नेसित मुस्कुराई। लोग्नेले स्वास्नीको मुस्कानलाई हाँसो सम्झ्यो। के हाँस्यो कि डार्लिङ, सोध्यो अनि। त्यसै, स्वास्नीले भने, त्यसै। म ढिलो त भएन, लोग्नेले आउँछु भनेको समयभन्दा छिटो आइपुगेको खुसी लुकाएन। स्वास्नी दुःखी भएन तर पेट दुख्यो। स्वास्नीले पेट समाति। के भयो, लोग्नेले सोध्यो अनि जवाफको प्रतीक्षा बिना झोकियो। जहिले पनि खाएर क्याम्पस जानु भन्यो मान्ने होइन, म त सांसद मान्छे, जहाँ गए त्यहीँ रेस्टुरेन्ट एन्ड बार खुल्छ, मजाले खाइन्छ। यहाँ नखाएर नखानेलाई बाहेक कसलाई के हुन्छ, केही हुँदैन। युग जति अगाडि बढोस् पहिलो सङ्घर्ष खानेकुराका लागि हुन्छ। प्याक्ट इज प्याक्ट। यो जान्दा जान्दै किन खानेकुरा नखाई नखानुपर्ने दुःख खाने। झुकिएर ट्राफिक जाममा नपरी घण्टाघर, भद्रकाली, सिंहदरबार, सर्वोच्च अदालत अघिल्तिर सड़कमा पजेरो गुडिरह्यो गाडीहरूको लामबन्दीमा मिसिएर। स्वास्नीले चुपचाप लोग्नेको वक्तव्य सुनि तर प्रतिक्रियामा कुनै वक्तव्य जारी गरिन। यदि उसले तत्काल केही गरी भने पजेरोको बन्द सिसाबाट काठमाडौँको कुख्यात प्रदूषणयुक्त वातावरण पर्यावरणलाई धुलो र धुवाका रूपमा हेरिरहे। केही विषाक्त समयपछि जब नयाँ पजेरो बागमतीको पुरानो पुलमाथि चढ्यो, स्वास्नीले भरिएको हृदयलाई मौन उच्छ्वासहरूमा पोखेर सोची, लोग्नेहरू यसरी नै झोकिरहने भए स्वास्नीहरू सधैँ नखाएर पनि अगाइरहन्थे होला। स्वास्नीहरूलाई खानेकुराभन्दा बढी लोग्नेहरूको माया चाहिन्छ। प्रकृतिले खानाका लागि अरूसित सङ्घर्ष गर्न सिकाउँछ, प्रेमले भोकै बस्नका लागि आफैसित सङ्घर्ष गर्न सिकाउँछ। के सोचिरहे कि पजेरोले पुलवारीको महानगर छोडेर पुलपारीको उपमहानगर भूमि स्पर्श गरेपछि लोग्नेले सोध्यो। केही होइन, स्वास्नीले भने झ्यालतिर मुन्टो फर्काउँदै सजल आँखाहरू लुकाउँदै। लोग्नेले स्वास्नीको ढाँट कुरामा विश्वासको कुनै आधार भेट्न सकेन, त्यसरी ऊ मुसुक्क मुस्कुरायो। तेस्रो चौथो कोणबीच, यसो गरौँ, जावलाखेलको कुनै रेस्टुरेन्टमा पछि केही खाउँ अनि बिहामा जाउँला हुन्न, लोग्ने सरिदयतापूर्वक लोग्नेले सोध्यो। अर्थमन्त्रीले बिहाको भोज खुवाउँदैन र स्वास्नी सरिदयतापूर्वक स्वास्नी जिस्की। लोग्नेलाई स्वास्नी जिस्कीको मन पर्यो। अर्थमन्त्रीसित अर्थको के कमी र भोज नखुवाउने, बरु एउटा कुराको डर छ। लोग्नेले पनि स्वास्नीले जिस्केको मन पराओस् भनेर जिस्किनु आवश्यक सम्झ्यो। स्वास्नीले दिनभरि बोकै राखेर भोज खुवाउन ल्यायो भने मैले के भन्ने, भन्नु नि जे मन लाग्छ त्यही भन्नु। जिस्किँदा जिस्किँदै पनि स्वास्नीकै अज्ञात काँड हान्ने भावहरूको कैदी भनिए। म मुखमा जे आयो त्यही प्याच्छ भन्न स्वतन्त्र छैन डार्लिङ। म प्रजातान्त्रिक देशको जनताहरूले चुनेको प्रतिनिधि सांसद हुँ। त्यसैले हामी जौलाखेलको सदर चिडियाखानातिर बाघ भालु केही नभएर जाँदैछौँ भन्दै लोग्नेले पजुरीलाई फुलचोक स्थित हरिहर भवन मन्त्री निवास क्षेत्रतिर नमोडेर सिधा जौलाखेलतिर उक्यायो। स्वास्नीलाई लोग्नेको यो जबरजस्ती मन पर्यो, तर मन नपरे चाहिँ गरी लोग्नेलाई हेरी। सरी डार्लिङ, लोग्नेले भन्यो। ढिलो हुँदैन भने स्वास्नीले आफैलाई मन नपरेको नि खोजी। ढिलो भएर के हुन्छ, ढिलै त हुन्छ कि त्यसभन्दा बढी केही हुन्छ, लोग्नेले सोध्यो यति सहजतापूर्वक कि सदाईमा असहजता भन्ने कुरै छैन। मन परेर स्वास्नी हाँसी, मन नपरे चाहिँ नगरेर, यानि गर्न आवश्यक नठानेर। जौलाखेलको कुनै तारे होइन, अतारे होटल चामुन्नेको सडकमा सम्भव भए जति छेउ लागेर पजेरोको इन्जिनले विश्रान्ति लिएपछि लोग्ने स्वास्नी दुवै त्यसबाट ओर्लिए। होटलघरभित्र प्रवेश गरेपछि लोग्नेले प्रबन्धकसहित केही कामदारहरू र ग्राहकहरूको नमस्कार खायो। स्वास्नीलाई त्यो त राम्रै लाग्यो, तर धेरै मान्छेका उत्सुक दृष्टिहरूले उसलाई नबिजाइ छोडेनन्। छि, कस्ता मान्छेहरू, स्वास्नीले भनी तर मनमा नै। के खाने, लोग्नेले सोध्यो। खाने मनै छैन, मन मरिसक्यो, स्वास्नीले भने। खाने मन मरेर भोक मर्दैन, यसो गरौँ तिमी सुप ल्याऊ, म कफी लिन्छु, बाँकी कुरा अर्थमन्त्रीको बिहामा हुन्छ, स्वास्नीले हुन्न भनिन। सुप के को लिनुहुने होला हजुर, कुनै बेराले होइन, स्वयं प्रबन्धकले सोध्यो अतिरिक्त विनयशीलता प्रदर्शन गरेर। चिकन सुप, स्वास्नीको तर्फबाट लोग्ने बोल्यो अनि स्वास्नीसित सोध्यो कि म कफीको ठाउँमा अर्कै कुराको सुप ल्याउँ। हुन्न, स्वास्नी झर्की। प्रबन्धकलाई हाँसो लाग्यो, तर त्यसभन्दा बढी हाँस्न गाह्रो लाग्यो। लौ त लौ, कफी नै जिन्दाबाद। लोग्नेले स्वास्नीलाई रिझाउँदै प्रबन्धकलाई भन्यो। त्यसपछि दुवै टेबल कुर्सीतिर लागे। स्वास्नीलाई त्यस होटलको परिवेशभित्र अपरजट नगरकोटे नवर रजौटा सागर र उनको नवप्रसादमा घटित हुन पुगेका आँसु र हाँसोको सम्झना आयो, र सबभन्दा बेसी सम्झना आयो त्यस दिनको भयानक मनस्थितिको, जुन पीडादायक त छँदै थियो तर त्यसभन्दा बढी मूर्खतापूर्ण थियो। नमरे स्वर्ग देखिन्न भन्ने कुरा असत्य हो, किनभने अस्ति म मरेको भए आज स्वर्ग देख्ने थिइनँ। आफूलाई मन परेको कुरा पाउनु नै स्वर्ग हो, चाहे त्यो नर्क नै किन नहोस्, खुसी खुसी उसले सोची। तर आफू खुसी भएकोमा उसलाई कुनै खुसी लागेन। खुसीको काँड बिजायो, अनायासै उसले परको एउटा भलादमी टेबलमा हेऱ्यो जसमाथिबाट एक जोडी विशुद्ध प्रजातन्त्रोत्तर आँखाहरूले हस्तक्षेप गरिरहेका थिए। उसले छाडै हस्तक्षेपमाथि हस्तक्षेप गरिदिए, हस्तक्षेप रोक्का भयो। कफी आयो, चिकन सुप आयो, त्यसपछि अरू केही आउनका लागि कुनै आदेश गएन। टेबलको दुईपट्टि मुखामुख गरी बसेका लोग्ने स्वास्नीले सोझै एकअर्काको मुखमा नहेरी यहाँ हेर्न नसकी कफी र सुपमा व्यस्तता देखाए। लोग्नेले कफी पिउन थाल्यो, स्वास्नीले सुप पिउन थाली। बीचमा कुराको सङ्कट पर्यो। आज तिमी साह्रै राम्री देखेकी छौ, लोग्नेले भन्न चाह्यो, तर त्यसको उत्तर खतरनाक हुन सक्ने सम्भावनालाई विचार गरी डरायो। स्वास्नीले कुरा पर्खे मात्र रही, खडेरीले वर्षा पर्खे जाँ गरी पट्टपट्ट फुटिराखेर कता कता मनका खेताहरूमा। सुप कस्तो छ, धेरै बेर सोचेपछि लोग्नेले सोच्दै नसोचेको कुरा सोध्यो। मिठै छ, स्वास्नीले भनी। उसले कफी कस्तो छ भनी सोध्न आवश्यक मानिन, थप्ने अब भने लोग्नेले सोचेकै कुरा सोध्यो। भो पुग्यो, स्वास्नीले भनी। त्यसपछि फेरि कुराको सङ्कट पर्यो। लोग्नेले टेबलमाथिको गिलासमा सजाइराखिएको नेपकिन नसमातेर प्यान्टको खल्तीमा गुन्द्रुक्याइराखिएको रुमाल समात्यो अनि कफीको तापले बाफिएको मुख पुछ्यो। मुख भनेको नाक पनि हो, नाक पुछ्यो। नाक पुछ्दा पुछ्दै उसको दिमागमा एउटा कुरा आयो जुन पक्कै पनि नाकको बाटो भए आएन। साँच्चै भन्यो भने मलाई अर्थमन्त्रीको बिहामा जाने मनै छैन, लोग्नेले आएकै कुरा भन्यो। किन र, स्वास्नीले सोधी। त्यो मलाई छिर्की हानेर अर्थमन्त्री भएको मान्छे के खानु कमिसनको बोझ, के गर्ने, नगए बुढा गोरुले हान्ला भन्ने डर। के हो नि बुढो गोरु भनेको, उही पार्टी र सरकारको सबभन्दा बुढो र सबभन्दा गोरु थाहा छैन। थाहा पाउँदैछु, स्वास्नी हाँसी। यसको मतलब अहिले देशमा गोरुहरूको शासन छ। अवश्य, यसमा हाँस्नुपर्ने कुरा के छ, स्वास्नी हाँसेको देखि लोग्ने उत्साहित भयो। आजभोलि नेताहरूले ठाडो घाँटी लाएर फिटफिट भएपछि चिन्तित भएर एउटा ठट्टा गर्ने गर्छन्। नेता भनेको गोरु हो, देश भनेको गाई हो र जनता भनेको बाछाबाछी होइनन्। त्यसैले हामी जनताहरूदेखि सावधान हुनुपर्छ। स्वास्नी फेरि हाँसी, तर त्यति साह्रो मरिमरी हाँसिन जति लोग्नेले हँसाउने आकाङ्क्षा राखेको थियो। आकाङ्क्षाको परिपूर्ति न्यून रूपमा भएपछि लोग्नेले मनमा नै खिस्रिक परेर नाक रगड्यो, मानव जम्मै दोष नाकको हो। स्वास्नीले सुपको भाँडो रित्याई, त्यसपछि पिउनुपर्ने पानी पिए, त्यसपछि पुछ्नुपर्ने मुखलाई ओठेलालीका रेखा नबिगारेर नेपकिनले पुछी। मुख भनेको मुखै हो, नाक होइन। उसले मुख पुछ्दा नाक पुछिन, बरु नसोच्छु भन्दा भन्दा पनि एउटा सोच्नै पर्ने कुरा सोची। ज्यानको बाजीलाई बढेका नेताहरू त गोरु जस्ता हुन्छन् भने मौकामा च्याउजै उम्रेका नेताहरू कुन चारखुट्टे जन्तु जस्ता होलान्। स्वास्नीलाई देश दुख्यो, देश दुख्दा लोग्ने नदुख्ने कुरै भएन। जाने होइन, दुखाइहरूलाई मनमा नै थुपरेर थुनेर स्वास्नीले सोधी। लोग्ने आफू बसेको कुर्सीलाई पछाडि घचेर यसरी उठ्यो, मानौ त्यो सत्ताको पुल्ने कुर्सी हो। काउन्टरमा पुगेपछि स्वास्नी चाहिँ आफ्नो नक्कली छालाको झोलाबाट सक्कली नेपाली मुद्रा झिक्न खोज्दा स्वार र चेन खोलेर होटलको प्रबन्धकले, जो सायद मालिक पनि आफै थियो, पूर्ण वा आंशिक रूपमा हातमाल्दै विरोध जनायो। त्यसरी हातमाल्दा वा ठोस्दै रगड्दा दर्शन ढुङ्गे झिल्काहरू निस्केनन् मात्रै। पजेरो फर्कियो पुलचोकतिरै। स्वास्नीले नाडी घडी हेरी, लोग्नेले पजेरो घडी हेऱ्यो, दुबईमा 4:30 सेकेन्डको हिसाब दुबईले गरेनन्। पजेरोभित्र लोग्नेले चुरोड सल्कायो। स्वास्नीको विचार सल्कियो, यो मान्छेले किन आज असल लोग्नेको व्यवहार गरिरहेछ? अथवा यो अर्को प्रायश्चित होइन? यदि यो अर्को प्रायश्चित हो भने जुन मेरो प्रेम, मेरो घर र मेरी स्वास्नी अङ्गारको पक्षमा छ, लोग्नेसित यस सम्बन्धी कुरालाई कोट्याएर लज्जित पार्न चाहन्न नै। आफ्नो प्रेम, घर गृहस्थी र अहंकार विपरीत लोग्नेलाई लज्जित पार्ने चेष्टा गर्नु असल स्वास्नीको धर्म होइन। नारीको अस्तित्व त्यति नै तुच्छ वा महान हुन्छ जति तुच्छ वा महान उसको अहंकार हुन्छ। म किन जानी जानी तुच्छ भनौँ? म किन सकिसकी महान नभनौँ? विचारले मान्छेलाई जन्माउँछ, विचारले मान्छेलाई मार्छ, विचारले मान्छेलाई चिस्याउँछ, विचारले मान्छेलाई डराउँछ। सौभाग्यवश स्वास्नी जिउमा अचानक सल्केको विचारले डडिन, त्यसको बदलामा कुनै दिव्य सञ्जीवनी प्राप्त व्यक्ति झैँ स्वस्थ भई मुहारमा प्रफुल्लताका सुनगाबा फुले, लाली गुराँस र लालुपाते फुले। चिकन सुपले काम गरे जस्तो छ नि। लोग्नेले पुल्चोकको मूल सडक छोडी हरियर भवनतिर पजेरो मोड्दै आँखा झिम्कायो। किन गर्दैन त? स्वास्नीले पनि आँखा नचाहे, गुलाब पनि फुले, छेउछाउमा लाजमान्ने जारहरूका घेरा बने सुकोमल प्रीतिकर। त्यसो भए अब टम्न नखानुपर्छ, अर्थमन्त्रीको कमिसन भोज पुरै डटेर। अँ, भोकै भोज खान आयो भन्यो भने के गर्ने नि? तिहारी फुल, सयपत्री फुल पनि फुले। त्यसो भन्यो भने सोझे भनिदिनु, तिमीले भोकै घुस खान हुने, हामीले भोज खान नहुने। अब भने स्वास्नी लोग्नेले चाहे जति नै हाँसी, मरिमरी मरिमरी मन्त्री परिषदको फाटकमा सुरक्षाकर्मीहरूले केही बेर रोकेर सुरक्षात्मक औपचारिकताहरू पूरा गर्दा पनि स्वास्नीको आँसु रोकिएन। त्यो उच्चस्तरीय आँसुमा सुरक्षाकर्मी जवानहरूले कुनै असुरक्षाको गन्ध सुँघेनन्। छि, कति हँसाउनु परेको होला, मेरो त पेटै दुखिसक्यो। मन्त्री परिषदभित्र पजेर घुसिसकेपछि अतिरिक्त आँसुका क्रमबीच स्वास्नीले भने, त्यसो भन्दा र नभन्दा पनि उसको मुहारमा के जाति नाम भएका र नभएका जम्मै फुलहरू फुले। मन्त्रीको निवास बाहिर थुप्रै पजेरोहरूका लाममा पजेरो रोकेपछि लोग्नेले करायो, लौ बितायो, बुढो गोरु आइसकेका रहेछन्। खोइ, स्वास्नीले सोधी। जवाफमा लोग्नेले निवासको ढोकैनिर अग्रपङ्क्तिमा रोकिराखेको सेतो चिल्लो मर्सिडिज कार लाउलायो। यसपालि स्वास्नी बौद्धिकतापूर्वक मुस्कुराई मात्र, किनभने उसले त्यहाँ कुनै गोरुको नाममा पशुपतिको साँडे देख्ने अपेक्षा गरेकी थिइन। दुवै पजेरोबाट ओर्लिए। अर्थमन्त्रीको सरकारी निवासतर्फ लाग्दा दुवैले लुगासँगै आफूलाई टकटकाए। निवास यानि बिहाघर त्यति धेरै सजिएको थिएन जति स्वास्नी चाहिँ सोचिराखेकी थिए। धेरै थरीका अतिरिक्त मूल्य करहरू सिर्जना गरी अलोकप्रिय आर्थिक ब्रह्मा भएका अर्थमन्त्री, जो मन्त्री बन्नुभन्दा पहिले राष्ट्रिय अर्थतन्त्रदेखि कोसौँ टाढा कुनै अन्तर्राष्ट्रिय व्यापारिक कम्पनीमा विशुद्ध डलर कमाउने धन्दा गर्थे, उनले आफ्नो विवाहमा फजुल खर्च कटौती गरेकै रहेछन्। स्वास्नी चाहिने सोची। लोग्नेले अर्कै सोच्यो, देख वा ढोङ्गी मुला, डलरहरूलाई डलरकै देशमा लुकाइराखेर नेपाली रुपियाँले बिहा गरी टोपल्छ। प्रधानमन्त्री, मन्त्रीहरू, सांसदहरू, उच्च पदस्थ सरकारी कर्मचारीहरू, विदेशी कूटनैतिक नियोगका प्रमुखहरू, ठूला उद्योगी व्यापारीहरू, संस्थानका अध्यक्षहरू, सर्वोच्च स्तरीय न्यायाधीशहरू, प्रहरी सेनाका प्रधानहरू, राष्ट्रिय राजनैतिक दलका नेताहरू जो विविध कारणले सांसद होइनन् आदि आदि। साना मान्छेका भिडमा साना मान्छेले धक्का मार्छन्, ठूला मान्छेका भिडमा ठूला मान्छेले धक्का मार्छन्। धक्का मार्दै एक्सक्युज मी र सरी दुई प्रख्यात अङ्ग्रेजी लवजमा लोग्नेले सिधै बोडो गोरु नै ताक्यो। स्वास्नी पछि लागि नमस्कार हजुर, श्रीमतीलाई क्याम्पसमा पर्खँदा अलि ढिलो भएँ, क्लास लिँदै थिएँ। लोग्नेले परम्परालाई जदोस्तरीय अभिवादन गर्दै भन्यो। लोग्नेले आपतकालीन झुटो बोलेकोमा स्वास्नीले कुनै दुःख मानिन, बरु उसले पनि हातहरू जोडिदिए। के भयो त, राम्रै भयो, श्रीमतीलाई पर्खाउने एउटा ठुलो कला हो। प्रति नमस्कारमा खुट्टाहरू जोडेर होइन, हातहरू नै जोडेर बुढो गुरु भनिएको व्यक्तिले एक नवीन कलाको जानकारी दियो। छेउछाउमा बसेका उमेर र हैसियतले साना गुरुहरू साह्रै नै प्रभावित भएर हाँस्न थालेपछि लोग्ने स्वास्नीले सबैलाई थोक भावमा हात जोड्दै दुलादुलैको खोजी गरे। दुलादुलै त्यहीँ त रहेछन् बुढो गुरुसँगै। हार्दिक बधाई, यहाँहरूको दाम्पत्य जीवन सुखमय रहोस्। लग्न स्वास्नीका तर्फबाट लोग्नेले भन्यो। धन्यवाद मित्र, शुभेच्छाका लागि धेरै धेरै धन्यवाद, दुला दुलाका तर्फबाट दुलाले भन्यो। स्वास्नीहरू नयाँ र पुरानो एकअर्कासित मुस्कुराए। पछि दुलाहा, जसले विवाहको निम्ता भनेर सबैलाई भोज खान मात्र बोलाएको थियो, लोग्ने स्वास्नीसित भोज खाइदिएर शुभेच्छामा लाहाछाप लगाइदिन अनुरोध गर्यो। अनुरोध मानेरै आएकाहरू अनुरोध मान्न गए भोज खाने शिविरतिर। के हो, किन हो, कसरी हो, के कारण हो? भोज खाने शिविरमा सांसद मित्रहरूले भोज खाँदै वा ढ्याउ ढ्याउ डकार्दै उनीहरूलाई हेरे। शरम लोग्नेलाई लागेन, स्वास्नीलाई लाग्यो। लोग्नेले त बाहिर बाहिर दाँत देखाउँदै भित्रभित्र दाँत चपायो। गोरु हुने लियाकत नभएका गोरुहरू, बफी शैलीको भोज। लोग्ने स्वास्नी दुईजना मात्र रिकापी थाल र काँटा चम्चा समातेर लाम लागे। अरूहरूले त्यो दृश्य फोकटमा हेरे। मनोरञ्जनपूर्वक स्वास्नीले भोगको अनुपातमा पुलाउ कम झिकी। टन्न है टन्न, लोग्नेले छाउती मार्यो। छि, स्वास्नी लजाई। त्यही बेला लोग्नेका आँखाहरू चिप्लिएर बत्तिएर भुर्र उड्यो अनि शिविरको पश्चिमी कुनामा पुग्यो। तिमी खाँदै गराए, म आइहाल्छु, हतार हतार लोग्नेले भन्यो। अनि स्वास्नीले केही सोध्नुभन्दा पहिले नै रिकापिथाललाई रिकापिथालहरूको चाङमाथि राखेर काँटा र चम्चासहित त्यहाँबाट लुस्सा हिँड्यो। स्वास्नीले कम झिकेको पुलाउको अनुपातमा तरकारीहरू झिक्दै र उद्योग मान्दै लोग्नेलाई आँखाले पछ्याई। लोग्नेको लक्ष्यमा उसले कसैलाई देखिहाले। प्रेमा, उही प्रेमा। स्वास्नीले रोस्ट पारिएको कुखुराको फिला झिकिन। अचारहरू, माछाका मासुहरू, तरकारी इतरका सब्जीहरू र अरू के थरीका परिकारहरू थिए। ख्याल राख्ने होसै पुगेन, मात्र रिकापी थालमा नसमातेको हातले पानीको गिलास समातेर ऊ एउटा कुर्सीमा बसी अनि त्यो दृश्य हेरिरहे। जहाँ उसको लोग्ने अरू कसैकी स्वास्नी भन्नुपर्ने आइमाईलाई आफ्नै स्वास्नी सम्झाने प्रयत्नमा व्यस्त थियो। केही सोच्न नसकेर र एकमात्र सोच कसैको ध्यान आकृष्ट नहोस् भनेर स्वास्नीले आधा चम्चा पुलाउ मुखमा हाले। चिल्लो त्यसैले चिप्लो पुलाउ घाँटीमा छिरेन। उसले पानी पिए, पुलाउ ढकेल्न। त्यसपछि उसले अरू पुलाउ खाने हिम्मत गरिन। अचानक यो के भयो, ऊ अलिकति सोच्न समर्थ भई कि अघिसम्मको लोग्ने एक भ्रम थियो र त्यसभन्दा बढी केही थिएन। उसले फेरि केही सोच्न सकेन, दिमाग शून्य झैँ भयो। केही नलागेपछि उसले तरकारीहरू पुलाउले छोपी, पुलाउ तरकारीहरूले छोपी। यो निरुपाय खेल क्रियामा उपायहरूको खोजी पत्तै नलाग्ने किसिमले पत्तै नलागेर भयो। सन्नाटामा आवाजहरू सुनिएन, अँध्यारोमा झुन्किरीहरू फेला परेनन्। त्यही विवश मनस्थितिमा उसले रिकापी थालबाट आँखाहरू उचाले। उसले आफ्नो लोग्ने र प्रेमालाई लोग्ने स्वास्नीले निर्धक्क भई रिकापिथाल भरिभरि भोज लिएर शिविरको उही पश्चिमी कुनातर्फ गएको देखि त्यो कुनै सपनाको, कुनै कल्पनाको, कुनै नाटकको, कुनै चलचित्रको अविश्वसनीय दृश्य थिएन। पुरुषार्थको त्यत्रो ठुलो तमासा देखाउँदा उसले उसको त्यो लोग्नेले जसले केही समय अघिसम्म उसैको मात्र ख्याल राखेको थियो एकपल्ट पनि आँखा घुमाएर उसलाई हेर्ने आवश्यकता महसुस गरेन। यो पनि अविश्वसनीय दृश्य थिएन। भोज खाइरहेका सांसदहरूका दर्जनौ आँखाहरू उतिर घुम्नै नपर्ने पाराले घुमिरहे। यो पनि कुनै अविश्वसनीय दृश्य थिएन। स्वास्नीलाई आफ्नो अस्तित्वको जुन त्यहाँ भएर पनि नभएको पीडा भयो त्यो कुनै अस्तित्वको मात्र पीडा थिएन, अस्तित्वहरूको अस्तित्व यानी अहंकारकै पीडा थियो। पीडा चोटहरूको निर्दयताले भयानक हुन्छ, ऊ भयानक पीडा अनुभूतिले जिउँदै मरि। कार्यक्रम श्रुति सम्वेकमा हामीले अहिले सुनिरहेको सरुभक्तको उपन्यास समय त्रास्तीको वाचन हो। यसको बाँकी अंश केही बेरमा वाचन हुनेछ, उज्यालो सुन्दै गर्नुहोला। कार्यक्रम श्रुति सम्वेक तपाईँ अहिले उज्यालो 90 नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न रेडियो स्टेशनहरूबाट सुनिरहनु भएको छ। हामी श्रुति सम्वेकमा आज सरुभक्तको उपन्यास समय त्रास्तीको पाँचौं श्रृंखला सुनिरहेका छौं। अब समय त्रास्तीको बाँकी अंश वाचन हुन्छ। भाउ दाउजू त्यो आई मैले दाईलाई बिताउँछु है बेलैमा टुप्पी समाइहाल्नुहोस् कुनै स्वयं घोषित देवरले संसदका अधिवेशनहरूमा चाहिँ लाटो कोसेरो नबनी बस्न नरुचाई पक्का खबरदारी गर्न रुचायो उसले त्यस स्वयं घोषित देवरको न नाम चिन्न सके न अनुहार उसले जिउँदै मरेका आँखाहरू उचालेर हेरी मात्र उसलाई मरेकै मानेर अरू धेरै सांसदहरूले दुई मिनटभन्दा लामो मौन धारण गरिरहे तर ऊ जिउँदै परे पनि पुरै मरेकी थिएन मौन धारण गरिबस्ने सांसदहरू पनि शोकाकुल थिएनन् गोरु हुने हैसियत नभएका त्यसभन्दा बढी हैसियत नपाएका गोरुहरूको शिविरभित्र बुढो गोरु र अन्य गोरुहरू बसे दुलादुलाईसहित त्यो लोग्नेद्वारा वर्गीकृत कथित झाँकीलाई स्वास्नीले लगभग मरेकै आँखाले हेरी नमरिकनै त्यो कथित झाँकी बफेको टेबलतिर लागेपछि स्वास्नीले परको लोग्नेलाई मर्न नचाहेको आँखाले हेर्न चाहे अह उसको लोग्ने कति पनि उसको लोग्ने देखिएन के उसको लोग्ने दुनियाँसम्म यही कुरा सिद्ध गर्न चाहन्छ के उसको लोग्नेको यो व्यवहार होइन दुर्व्यवहार पूर्ण नियोजित नै हो सानो अहङ्कारको चोट पनि सानै हुन्छ ठुलै अहङ्कारको चोट ठुलै हुन्छ स्वास्नीले लोग्नेको त्यस प्रदर्शनीलाई हेला अपमान तिरस्कार र उपेक्षा जस्ता साना अर्थबोधी शब्दहरूका सीमाभित्र हेरिबस्न सकिन बेसरी हावा लाग्ने तर कम्ती पानी पर्ने हिमाली मरूप्रदेशीय खोज समानान्तर सम्भवतः त्यसभन्दा गहिरो खोज निर्मित भएपछि हृदयको अन्त प्रदेशमा घायल अस्तित्वहीनताका खोला उर्लेर स्वास्नी आफैसित डराई जब कथित गोरुहरूले पुलाउ खान थाले ऊ हृदयको काली लाग्दो खोजबाट भाग्ने अभिप्रायले शिविरबाट चुपचाप बाहिर निस्की बिहा घरबाट बाहिर निस्की र सक्दो चाँडो मन्त्री परिषदबाट बाहिर निस्की पैदलै फाटकमा सुरक्षात्मक औपचारिकताहरू पूरा गर्न तैनात गरिएका सुरक्षाकर्मी फौजी जवानहरूले उसलाई पैदल आएकोदेखि कुनै असुरक्षा अनुभव गरेनन् यद्यपि उनीहरूले अघि फुलेका फुलहरू जम्मै मुर्झाएको देखे पहिलो हप्ताभरि लोगेले सामान्य पारामा पार्पाचुके माग गर्यो स्वास्नीले पनि सामान्य पारामा पार्पाचुके दिन अस्वीकार गरे किनभने लोग्नेले सामान्य पारामा सोद्धा स्वास्नीले सामान्य पारामै भने म आफ्नो घरलाई माया गर्छु म आफ्ना छोराहरूलाई माया गर्छु नारी भएर म आफ्नो घर र छोराहरूको भविष्य बिगार्ने कुनै कुरा सोच्न सक्दिनँ न सपनामा न विपनामा दोस्रो हप्ताभरि लोग्नेले स्वास्नीसित असामान्य पारामा आक्रोश र धम्कीहरूले पेल्न खोज्दै पार्पाचुके माग गर्यो स्वास्नीले लोग्नेका असामान्य दबावहरू आक्रोश र धम्कीहरूमा घुँडा नटेकिकन पार्पाचुके दिन अस्वीकार गरे किनभने लोग्नेले बाघ गर्जेर सोद्धा स्वास्नीले असहाय निरीह मृगिनी नभइकन आवेशात्मक पारामा भनिदिए म आफ्नो पहिलो जान सक्ने क्षमता उपयोग गर्न चाहन्न किनभने प्रेम त्यसभन्दा महत्त्वपूर्ण कुरा हो म दानले स्वास्नी भएकी मान्छे होइन प्रेमले स्वास्नी भएकी मान्छे हुँ तेस्रो हप्ताभरि लोग्ने स्वास्नीबीच पार्पाचुके सम्बन्धमा न सामान्य कुरा भयो न असामान्य कुरा चौथो हप्ता लागेपछि लोग्नेले स्वास्नीलाई अविश्वसनीय पारामा पार्पाचुके माग गर्दै कुट्न सुरु गर्यो पहिलोपल्ट लोग्नेले चुल्ठो समातेर लात्ते लात्ताले गोद्दा स्वास्नीले आत्तिएर सोधी यो के गरेको लोग्नेले भने पार्पाचुके मागेको दिन्छस् कि दिन्नस् दिन्न स्वास्नी गराई बदलामा अरू गोदाईहरूका त्यसपछि कुटाईहरूका उपहार पाए लोग्नेको क्रूर उत्पीडन र बर्बरताको मारमा परेर स्वास्नी अत्तालिँदै रोई कराई उसको जीवभन्दा बढी मन अत्तालियो मनभन्दा बढी अस्तित्वको अस्तित्व याने म भन्ने एक प्रेमिकामय शिक्षित नारी अहङ्कार अत्तालियो राक्षस निज पशु स्वास्नीले मुख छोडी लोग्नेले हात छोड्यो त्यसपछि लात छोड्यो त्यसपछि हात छोड्यो त्यसपछि लवन पार्पाचुके दिने कि नदिने भने सोध्दै मुख पनि छोड्यो भन्दा अशोभनीय अश्लील गाली गर्दै दिन्न जा कुकुर सुँगुर यस्ता कुकुर सुँगुरहरूले देश बनाउने जनताको सेवा गर्ने अरे जसले स्वास्नीलाई स्वास्नी मान्न सक्दैन त्यसले देशलाई आमा मान्ने थुक्क स्वास्नीले भुइँलाई लोग्नेको अनुहार मानेर थुकी लोग्नेले फेरि हात छोड्यो फेरि लात छोड्यो फेरि मुख छोड्यो थुक्क रन्डो फुँडो स्वास्नीले लोग्नेको अनुहारलाई भुइँ मारेर थुकी लगातार दुईपल्ट लोग्नेले स्वास्नीको गालै मात्र पड्काइदियो दुईको बदलामा चारपल्ट अनि निर्घात लात्तीले भकुर्दै बम्क्यो तैँले मलाई के सम्झेकी छस् लुते नामर्द म मर्द हुँ मर्द जिन्दगीमा तँ जस्ता कतिलाई प्रेम गरिन्छ कतिलाई भोगिन्छ मर्दले दुनियाँमा एकजनालाई मात्र प्रेम गर्दैन एकजनालाई मात्र बिहा गर्दैन नामर्दहरू एकमा सीमित हुन्छन् मर्दहरू अनेकमा व्याप्त हुन्छन् म मर्द हुँ मसित तँ जस्ता असङ्ख्य आइमाईहरूलाई प्रेम र बिहा गर्न सक्ने क्षमता छ कुरा बुझिस् तैँले पार्पाचुके दिनस् मसित डिभोर्स गर्न मानिनस् भने ज्यान जाने भयो भने सम्झे हुन्छ मर्दानगीको ठोस वक्तव्यबाजी र एकतर्फी विजयको घोषणा गर्दै लोग्ने घरबाट बाहिरिएपछि अभिजित स्वास्नीले मुनामदनभित्रको प्रेमपत्र सम्झे, त्यसपछि मेरासिडको झोलकाण्ड पनि सम्झे। उसित उसको लोग्नेले प्रेमी हुँदा मेरासिडको झोल पिएको स्मृति बाहेक प्रमाणका रूपमा कुनै वस्तु संग्रहित थिएन, तर मुनामदनभित्रको प्रेमपत्र अझै पनि मुनामदनभित्रै थियो। विवाह गरेपछिको पहिलो प्रणय रातमा लोग्नेले अरू खालका प्रणय गर्ने हतार नगरी जब उसको हातमा प्रेमपत्रसहितको मुनामदन राखिएको थियो, ऊ लाजले भुतुक्क भएकी थिए। पछि उसले त्यो प्रेमपत्रसहितको मुनामदनलाई जीवनको सबभन्दा महत्त्वपूर्ण र अमूल्य वस्तु मानेर आलमारीको सुरक्षित कुनामा लुकाइराखेकी थिए। एकपल्ट आफूले फिर्ता गरेको प्रेमपत्रसहितको मुनामदनलाई लोग्नेले जिस्केरै भए पनि कैयौँपल्ट फिर्ता मागेको थियो। उसले लजाएरै भए पनि फिर्ता गर्न अस्वीकार गरेकी थिए। उसले आलमारी खोली, आलमारीको सुरक्षित कुनोमा असह्य पीडा र अपार दुःखले हेरी उसलाई धुरु धुरु रुन मन लाग्यो, जसरी अधिकांश स्वास्नी मान्छेहरू जीवनका पीडा र दुःख पखाल्न रुने गर्छन्। तर ऊ रोइन, बदलामा सोचिरही यस्तो प्रेम पनि असत्य र घिनलाग्दो साबित भएपछि जीवनमा के नै सत्य र माया लाग्दो होला? के मान्छे भनेको असत्य र घिनलाग्दा कुराहरूमा सत्य र प्रिय कुरा रोज्न अभिशप्त जन्तु हो? नोकर्नी फूल केही डराउँदै सुकसुकाउँदै घटना घटित वा दुर्घटना दुर्घटित कोठासम्म पुगी। अचाकले कुटाई खाएर अस्तव्यस्त भएकी मालिकनीलाई देखी मन थाम्न नसकेर घुहाँ घुहाँ रोई। उसकी मालिकनीका छोराहरू स्कुलमै थिए, यसैले त्यो घटना वा दुर्घटनाको यथार्थ स्वरूपलाई उनीहरूले अनुभव गर्नै परेन। स्कुलबाट फर्केपछि छोराहरूले आमाको अनुहार अलि मोटा जस्तो देखेर सोधे, मम्मी के भयो? उनीहरूकी मम्मी माने आमाको तर्फबाट नोकर्नी फूलले जवाफ दिए, अघि भरेङ्गा लोटेको के? छोराहरू ढिलो गरी डराए, आमासित टाँसिएर तर रोएनन्। फूल भने घुहाक्क रोइहाली, किन रोए कि जाऊ त? मालिकनीको अफकाई। फूल रुँदै कोठाबाट निस्कि, मम्मी फुल्दै किन रोएको? छोराहरूले सोधे। त्यस्तै बौलाए कि आमा चाहिँले भने। छोराहरूले फेरि पनि रुने अवसर पाएनन्। त्यही अवसर छोपेर आमाले छोराहरूलाई दुखेका हातहरूले अँगालोमा बेरी सुन्निएका ओठहरूले मही खाई। छोराहरूलाई आमाको मही मिठोभन्दा बढी तातो लाग्यो, त्यसैले उनीहरू खुब कसमसाइरहे। त्यही बेला फोनको घन्टी बज्यो। छोराहरू आमाको अतिरिक्त तापबाट, जुन आवश्यक थिएन, भाग्न सफल भए। छोराहरू भागेपछि आमा स्वास्नी भई फोनको न प्रिय भन्नु न अप्रिय भन्नु एकनाशको विद्युत चुम्बकीय ध्वनि तरङ्ग सुन्दै स्वास्नीले भित्तामा एक गुणा डेढ फिटको फोटो फ्रेमभित्र लोग्नेको निश्चल निर्विकार र बौद्धिक मुस्कान देखे। स्वास्नीलाई घिन लाग्यो। उसले सोचिन किन एक समय मायालाग्दो मान्छे अर्को समय घिनलाग्दो हुन्छ र एक समय घिनलाग्दो मान्छे अर्को समय मायालाग्दो हुन्छ। सट्टामा वा बिना कुनै सट्टामा उसले सोची स्वास्नीले लोग्नेलाई गर्न सक्ने असाध्य घृणा के हो? अति घृणा के हो? एक्सट्रिम हेट। स्वास्नी सुन्निएको ओठ चलाएर बुदबुदाई, मान्छे जातिको सम्पूर्ण इतिहासमा केहीले अति प्रेम एक्सट्रिम लभ, केहीले अति घृणा गर्छन् एक्सट्रिम हेट, बाँकी सबै यी दुई बीचका झोलुङ्गामा झुलिरहन्छन्। फोनको ध्वनि तरङ्गले पहिलो आवृत्ति सक्नसाथ दोस्रो आवृत्ति लियो। स्वास्नीले लोग्नेप्रतिको अति घृणा निर्धारण गर्न सकिन, त्यसैले फोन उठाई तर हेलो भन्न मन पराइन। नमस्कार, म सम्माननीय प्रधानमन्त्रीज्यूको निजी सचिव बोल्दैछु। माननीय सांसदज्यू घरमा हुनुहुन्छ? सोधियो। हुनुहुन्न, बाहिर जानुभएको छ भनियो। यहाँ को बोल्दै हुनुहुन्छ? फेरि सोधियो। म उहाँकी श्रीमती भन्नै पर्यो भनियो। ए हजुर, माननीयज्यू कहाँ जानुभएको होला त? केही भन्नुभएको छैन? फेरि सोधियो। अह छैन, सकभर छोटकरीमा भनियो। उहाँ पाल्नुभएपछि प्रधानमन्त्री सचिवालयमा सम्पर्क राख्ने भनिदिनु होला, सम्माननीय प्रधानमन्त्रीज्यू उहाँलाई भेट्न इच्छुक हुनुहुन्छ, अनुरोध गरियो। हुन्छ, भनिदिन्छु। अनुरोध मानियो छोटकरीमै। यहाँले कुराको सङ्केत बुझ्नुभएको भए काम छिटो होस् र गोप्य रहोस् है हजुर। उताबाट केही बेफुर्सदी र केही सङ्कोची पाराले हाँसियो। हुन्छ, यताबाट भनियो तर हाँसिएन। फोन राखिएपछि स्वास्नीले सोचे उसको घिनलाग्दो लोग्ने मन्त्री हुने भएछ कि स्वास्नी कुटेको महान पुरुषार्थपूर्ण उपलक्ष्यमा। स्वास्नीले यो कुरा नसोचेरै पनि सोचे लोग्ने मन्त्री बनोस् भन्ने आकाङ्क्षा उसको पनि थियो, तर के घिनलाग्दो लोग्ने मन्त्री बनोस् भन्ने आकाङ्क्षा उसको थियो? के घिनलाग्दो लोग्ने मन्त्री भन्दा स्वास्नीलाई घिन लाग्दैन? स्वास्नीले साह्रै माया लाग्दो साह्रै आशा लाग्दो आँखाले भित्तामा टाँगेको लोग्ने स्वास्नीका दुलाहा दुलहीकालीन फोटोचित्र हेरी। दुई गुणा दुई फिटी वैवाहिक फोटोचित्रको दायाँपट्टिको एक वर्ग फिट ठाउँ ओगटेर उसको लोग्ने निलो कोट सेतो कमिज सप्तरङ्गी टाई सक्कली ढाकाको टोपी जुही चमेलीको माला र निधारभरि रातो टिका लाएर क्लोजअपमा दुलही भनेर हाँसिरहेकी उसँगै दुलहा भनेर हाँसिरहेको थियो। स्वास्नीलाई सधैँ मायालाग्दो लाग्ने युगल फोटो चित्रभित्रको दुलहा लोग्ने मायालाग्दो लागेन, घिनलाग्दो नै लाग्यो। तर के लोग्ने घिनलाग्दो हुनुको अर्थ वैवाहिक सम्बन्ध विच्छेदका लागि मनमा नै तयार हुन थाल्नु हो? मायालाग्दो लोग्ने घिनलाग्दो भएपछि फेरि मायालाग्दो हुँदैन के? घिनलाग्दो लोग्नेबाट मुक्ति पाउनु खुसीको कुरा होइन र? होइन, मुक्ति खुसी लाग्दो कुरा होइन यदि त्यो अन्यायमा आधारित छ भने। मुक्ति माया लाग्दो हुन्छ, किन लाग्दो हुँदैन। मुक्ति माया हो र घृणा बन्धन। स्वास्नीको अस्तित्व होइन, अस्तित्वको अस्तित्वमा विद्रोहको आँधी चल्यो। मेरो लोग्ने घिन लाग्दो मात्रै छ, अति घिन लाग्दो छ। तब उसले अन्यायपूर्वक चाहेको मुक्ति वा सम्बन्ध विच्छेदमा मेरो मुक्ति कहाँ छ? अह, छैन, छँदै छैन। साँझ पर्यो, रात नपर्ने कुरै भएन। आफ्नो मुक्ति कतै नदेखेकी स्वास्नीले फेरि सोची, अति घिन लाग्दो लोग्नेसित अति घिन व्यक्त गर्ने कसरी? उसले इतिहास सम्झी, इतिहासका ठूल्ठूला घृणाका कथाहरू सम्झी। पृथ्वीमा अहिलेसम्म लेखिएको मानव जातिको इतिहास लोग्ने मान्छेहरूको इतिहास हो, स्वास्नी मान्छेहरूको इतिहास होइन। स्वास्नी मान्छेहरूको इतिहास त लेखेकै छैन। लोग्ने मान्छेहरूको इतिहासमा सधैँ सीताहरूको अग्नि परीक्षा लिइन्छ, द्रौपदीहरू नङ्गाइन्छन्, माधवीहरू बेचिन्छन्। लोग्ने मान्छेहरूको इतिहासमा सधैँ जोन अफ आर्कहरूलाई जिउँदै जलाइन्छन्, पद्मिनीहरूलाई जौहर व्रत धारण गरी आत्मघात गर्न विवश पारिन्छन्, राजराजेश्वरीहरूलाई षड्यन्त्र गरी सती जान लाइन्छन्। अहिलेसम्मको मानव जातिको इतिहास भनेको स्वास्नी मान्छेहरूका तर्फबाट नलेखिएको इतिहास हो। तब हजारौँ वर्षको एकतर्फी इतिहास थाप्रोमा बोकेको लोग्नेलाई इतिहास नै नभएकी स्वास्नीले अति घृणा पोख्ने कसरी? उसको अस्तित्वको अस्तित्वमा अतिशय घृणा जागे पनि त्यसलाई पोख्ने सबभन्दा घिनलाग्दो उपाय सोच्न सकेन। यसबीच प्रधानमन्त्री सचिवालयबाट पटक पटक गरी तीनपल्ट गरिएका फोन सम्पर्कहरूले उसलाई बाधा पुर्याइरह्यो। उसको घिनलाग्दो लोग्ने जसलाई स्वास्नी बनाउन इच्छुक छ उसै कहाँ बसिरहेको होला भन्ने कुरा प्रधानमन्त्रीको निजी सचिवलाई किन थाहा भएन? पटकै बाधाहरूबीच उसले विस्मय बोध गरिरहे तर स्वास्नी भएर त्यस्तो घटिया जानकारी दिनु उसले आफ्नो कर्तव्य सम्झिन। उसले स्वास्नी धर्म, स्वास्नी मर्यादा, स्वास्नी शिष्टता, स्वास्नी सभ्यता र स्वसराहका अन्य स्वास्नी विशेषताहरू एकमुष्ट पालन गरिरहे। पटकै बाधाहरू हटेपछि पनि ऊ अबाध भएन। उसलाई आफ्नै दुखेको जीव र सुन्निएका ओठहरूले बाधा दियो। उसले यी बाधाहरूलाई आफ्नो हितमा प्रयोग गर्न चाहिए। लोग्ने स्वास्नी बनाउन इच्छुक कहाँ मात्र कहाँ होला र? मर्दानकीको विजय गाथा वर्णन गर्दै, विजय ध्वजा पताका फरफराउँदै, विजयोत्सव पनि त मनाउँदै होला। अबाध हितका कुरा, अति घृणाका पक्षमा ऊ बसिरहेको अवस्थाबाट उठी, उठिरहेको अवस्थाबाट बसी, जुरुक्क र थाचक्क, सङ्ख्यातीत नहुने गरी धेरैपल्ट नियन्त्रित गरेर यन्त्रणाहरू। तर मानवीय यन्त्रणाहरू अनियन्त्रित पनि हुन्छन्, जसबाट बच्न उसले वा प्रकृतिले, जसको ऊ एक रचना हो, एउटा सोधाई जन्माए कि उसको लोग्नेको स्वास्नी बन्ने इच्छुक आइमै अति घृणाको योग्य छैन। सायद छ, सायद छैन, कुनै निश्चित उत्तर जन्मन सकेन। यो दुविधामा पक्कै पनि उसलाई कुनै दुविधा भएन। उसको लोग्नेकी स्वास्नी बन्ने इच्छुक आइमैलाई घृणाको योग्य छ। 10 बज्यो, ऊ निरुद्देश्य छोराहरूको कोठामा गई। छोराहरू गाढा निद्रामा थिए। केही बेर निदाएका छोराहरूमा विश्रान्ति लिएपछि ऊ बैठक कोठामा गई, त्यहाँ उगिरहेकी फूल जागी। मालिकनी, खाना पस्किदिउँ, फुलले सोधी। होइन, म खान्न, सुत्न गए हुन्छ, भन्दै ऊ बैठक कोठामा अडिएर सुत्ने कोठामा पुग्दा नपुग्दै ऊ एक निष्कर्षमा पुगे। उसको लोग्नेकी स्वास्नी बन्न इच्छुक आइमै अति घृणाको योग्य यसकारण छैन कि ऊ पनि इतिहास नभएकी मान्छे हो। मान्छे जातिको इतिहासमा इतिहास भएका मान्छेहरू जति ठूला अपराधी इतिहास नभएका मान्छेहरू हुनै सक्दैनन्। सुत्ने कोठामा पुगेपछि ऊ सुतिन, बसी मात्र। ऊभित्र केही समयसम्म पन्छिएका वा पन्छाइएका अनियन्त्रित यन्त्रणाहरू सुरु भइहाले। उसले आफ्नो जिउका नसा नसामा रगत होइन, पीडा बगेको अनुभव गरे। उसले आफ्नो मुटुको धड्कनमा पीडा धड्केको अनुभव गरी। उसले आफ्नो प्रत्येक सासमा पीडा चलेको अनुभव गरी। पीडै पीडा, पीडै पीडा, पीडै पीडा। ऊ क्लान्त, शिथिल, लोथभरि, तर उसले आफ्नो धेरै भित्रको अतल गहिराईमा अति ताता शक्तिशाली कम्पनहरू अनुभव गरिरहे। निचोडमा उसले आफूलाई कुनै पनि क्षण फुट्न सक्ने ज्वालामुखी र जान सक्ने भुइँचालो जस्तो पाए। पृथ्वीमा किन ज्वालामुखी फुट्छ? पृथ्वीमा किन भुइँचालो जान्छ? कि अन्तरिक्षमा पनि विराट ब्रह्माण्डका अन्य ग्रह ताराहरूमा पनि ज्वालामुखी फुट्छन्, भुइँचालो जान्छन्? कि सृष्टिका लागि, कि विनाशका लागि? कि उसले निरुद्देश्य, निष्प्रयोजन, स्वदेशीय, सप्रयोजनीय कुराहरू सोचिरहे। ढिलो होइन, रातको जम्मा जम्मी 11 बजे लोग्ने घर फर्के आएको कुरा स्वास्नीले चाल पाए। लोग्ने सँगसँगै फोन आयो। लोग्नेले फोन उठाएको पनि स्वास्नीले चाल पाए। त्यो फोन अन्त कतैबाट होइन, प्रधानमन्त्री सचिवालयबाट आएको हो भन्ने पनि स्वास्नीले चाल पाइहाले। स्वास्नी ढुक्क भई। उसले अति घिनलाग्दो लोग्नेसित कुरै गर्नु परेन, नभए उसले आकस्मिक अविश्वसनीय तर सत्य उपहारका रूपमा प्राप्त कुटाई बिर्सेर शून्यको गाला फर्काई शून्यको ओठ चलाई भन्नै पर्ने हुन्थ्यो। फलानुले फलाना ठाउँबाट फलाना कुरा गरेको थियो, त्यसो नभन्दा अरूले होइन आफ्नै अन्तरात्माले दुःख दिन सक्थ्यो। आखिर लोग्ने जति घिनलाग्दो भए पनि स्वास्नीले आफूलाई स्वास्नी सम्झेसम्म लोग्ने लोग्ने नै हुन्छ। लोग्नेले स्वास्नीलाई स्वास्नी नमाने पनि स्वास्नीले लोग्नेलाई लोग्ने मानेकी नै छ, सुसुप्त ज्वालामुखी र भुइँचालो बोकेरै भए पनि। लोग्ने फोनमा खुसीको उत्तेजनाले करायो। स्वास्नीले सोची मान्छेहरू दुःखका उत्तेजनामा पनि त्यसै गरी कराउँछन्, पहिले शब्दहरूमा पछि अशब्द ध्वनिहरूमा। सप्रमाण सिद्ध छ, मान्छेका दुःख र सुख दुई विपरीत अनुभूतिका भावहरू, जति विपरीत भए पनि ती एउटै मूलबाट निस्कने अहङ्कारका खोला हुन्। अहङ्कारको खोलाको पानी कतै मिठो हुन्छ, कतै नुनिलो र तितो हुन्छ। कतै अहङ्कारको खोलाको पानी हिमढिक्का परिजम्छ, कतै कुहिरो र बादल पनि पर्यावरणका अन्य ओसकण्ठ र आर्द्रताहरूसित मिलेर उड्छ। लोग्नेले फोन राख्यो। बेकाबु खुसीको उत्तेजनाले थर्र काम्यो। जुन मुख फर्काई बसेकी स्वास्नीले देखिन। स्वास्नीले पर्खी लोग्नेले के क्रिया वा प्रतिक्रिया गर्छ भनेर, तर लोग्नेले स्वास्नीप्रति कुनै क्रिया प्रतिक्रिया गरेन। यी दुवैका सट्टामा लोग्नेले थरथरती कामेका खुट्टाहरूलाई सकभर छिटो छिटो चाल्यो अनि कोठाबाटै बाहिरियो। स्वास्नीले त्यो दृश्य पछिल्लोतिरबाट हेर्न सक्थे तर हेरिन। बढीमा 2 मिनटपछि स्वास्नीले लोग्ने गाडी चढेर घर परिसरबाटै बाहिरिएको चाल पाए। सुसुप्त ज्वालामुखीका लाभा भित्रभित्रै छचर्किए, तर बाहिरतिर उसले अति घृणाको आगो कतै नपोखेर सम्हालिराखे। सांसद भई घरबाट निस्केको लोग्ने घण्टाभरिपछि मन्त्री भई घर फर्कियो। लोग्ने के मन्त्री भयो, एकभन्दा बढी अरू के मन्त्रालयहरू पड्काउन सफल भयो, स्वास्नीले चासो लिन। स्वास्नीलाई ज्ञान थियो भारत पाकिस्तान जस्ता छिमेकी देशहरू मध्यरातमा स्वतन्त्र भएका थिए, तर मध्यरातमा कुन राजनैतिक कारणले नेपालमा मन्त्रीमण्डल पुनर्गठन गरियो, इतिहास बन्दै गरेको राष्ट्रिय राजनीतिमाथि पनि स्वास्नीले कुनै चासो लिइन। मन्त्री भई घर फर्केको लोग्नेले पहिलो निर्णय घोषणा गर्यो, बुझिस म मन्त्री भएँ, भोलिदेखि प्रेमा मेरी स्वास्नी भयो घरमा बस्नेछे, अब तैँले पारपाचुके दिए पनि नदिए पनि मलाई केही फरक पर्नेवाला छैन। बिना अधैर्य स्वास्नीले लोग्नेको त्यो विशेष विस्तृतीकरण सहितको फोन वार्ता सुनी, जुन सुन्नु पर्ला भने उसले सपनामा पनि चिताएकी थिइन। ऊ त त्यस्तै स्वास्नी थिए जो खराब सपनामा पनि लोग्नेलाई असल देख्छे। अनुभूतिको सीमान्तभित्र जति थाम्न सकिन्छ समय त्यति नै गरुङ्गियो, तर स्वास्नी शान्त चुपचाप भइ नै रहे। अब लोग्ने सुत्यो। स्वास्नीको अस्तित्वको अस्तित्व यानि अहङ्कार जाग्यो। लोग्नेसित घिनाएको मात्र होइन, अति 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 नै घिनाएको अहङ्कार बोकी चुपचाप शान्तिपूर्वक सोत्ने कोठाबाट बैठक कोठामा गई, बैठक कोठाबाट भान्सा कोठामा गई। केही समयपछि उही चुपचाप शान्तिपूर्वक सुत्ने कोठामा फर्की। उसको दाहिने हातमा भान्सा कोठाको बार्दलीतर्फको ढोकामा लाउने फलामे गरालो थियो, देब्री हातमा आलु काट्ने छुरा थियो। उसले गरुङको फलामे गरालो र धारिलो छुरालाई माया लाग्दो र त्यसभन्दा बढी विश्वास लाग्दो आँखाले हेरी। मस्त निधाएको लोग्नेके बियर घुराई सुनी, त्यसपछि ती वस्तुहरू चाक्लो खाटको आफू सुत्ने भागमातिर राखी अनि ढोका लगाई। श्रुति सम्वेगमा अहिले हामीले सुनेको वाचन सरूभक्तको उपन्यास समय त्रास्तीको वाचन हो। यो वाचन सँगसँगै अब आजलाई कार्यक्रम श्रुति सम्वेगबाट हामीले बिदा लिँदा बेला भएको छ। बिदा हुनु अघि हाम्रो ठेगाना कार्यक्रम श्रुति सम्वेग, उज्यालो 90 नेटवर्क, पोस्ट बक्स नम्बर 6469, काठमाडौँ। यदि तपाईँ इमेलबाट आफ्नो प्रतिक्रिया दिन चाहनुहुन्छ भने हाम्रो इमेल ठेगाना shrutiatunn.com.np। हवस् त, अर्को साता सरूभक्तको उपन्यास समय त्रास्दीको अर्को श्रृङ्खलाको वाचन लिएर आउनेछौँ। त्यसअघि शुक्रबारको श्रृङ्खलामा हामी जगदीश घिमिरेको आत्मालाभ अन्तर्मनको यात्राको वाचन सुनाउनेछौँ। तबसम्मका लागि साथी दिनेश निरौला र विशालजित पालिखेसँगै सहकर्मी मन्टेश्वरी राजभण्डारी र म अच्युत घिमिरे पनि बिदा चाहन्छौँ। शुभरात्री।